यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलको स्विजरल्याण्ड र जर्मनीको भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। देशमा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्न सके विकासले छिट्टै फड्को मार्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। आवश्यकता र औचित्य हेरेर मात्रै करका दरमा हेरफेर गरिएको अर्थमन्त्री वर्षमान पुनद्वारा स्पष्ट। सुर्खेतको राता नाङ्लामा जीप दुर्घटनामा मृत्यु भएका चारजनाकै शनाखत र भारतको जम्मू जिल्लामा बस दुर्घटना हुँदा 21 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडी नीति, CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्विजरल्याण्ड र जर्मनीको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेल जेनेभामा यही जेठ 31 गते आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जानुहुने कार्यक्रम स्वीकृत गरेको हो। राष्ट्रपति पौडेल जेनेभाबाट जर्मनीको भ्रमणमा समेत जाने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मिति 2081 जेठ 31 गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको 112 अधिवेशनमा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम पनि उहाँको रहेको हुनाले त्यो भ्रमण कार्यक्रमलाई स्वीकृत गर्ने भन्ने निर्णय भएको छ। त्यसै गरेर वन दोस्रो संशोधन नियमावली 2021 स्वीकृत गरिएको छ र अर्को तेलुगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृत दिने भन्ने पनि निर्णय गरिएको छ।
मन्त्री परिषद बैठकले नेपाल न्याय सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज गेवाली, एम बहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढ़ुवा गरी क्रमशः नायब महान्यायाधिवक्ता, न्याय परिषदको सचिव र सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दृढ़ इच्छा शक्तिका साथ काम गर्ने हो भने नेपालमा केही वर्षभित्र नेपाल विकसित राष्ट्र बन्न सक्ने बताउनु भएको छ। मोरङको विराटनगरमा आजदेखि शुरू भएको श्रमदान मेलाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दृढ़ इच्छा शक्तिका साथ देशभित्रका सम्भावनाहरूको खोजी गर्ने र स्रोत साधनको उपयोग गर्ने हो भने विकासले छिट्टै फड्को मार्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले देशभित्र सम्भावनाहरूको खोजी गर्न र विकास निर्माणका कामलाई गति दिन अहिले विकास हुँदै गएको नेपालमा केही हुँदैन भन्ने र राजनीतिक नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बदल्न जरूरी रहेको बताउनुभयो।
यति राम्रो सम्भावना भएको देश हुँदा हुँदै पनि नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक भाष्य बनाउने कसरत भएको छ, यो भन्दा दुर्भाग्य हामी नेपालीहरूको निम्ति केही हुनै सक्दैन। यहाँ हरेक ठाउँमा रोजगारीका सम्भावनाहरू छन्, सर्वत्र उद्यमशीलताको विकासका सम्भावनाहरू छन्। विगतमा हामी गौरवशाली नागरिक हौं, इतिहासमा कहीँ कसैको अगाडि नझुकेको आत्मसम्मान सहितको चाहिँ नागरिक हौं भन्ने भाषेको ठाउँमा यहाँ बसेर के हुन्छ र भन्ने, राज्यलाई गाली गर्ने, राजनीतिक नेतृत्वलाई गाली गर्ने जो चरित्रको विकास भएको छ यसलाई बदल्न जरूरी छ। हामीले दृढ़ इच्छा शक्तिको साथ बल गर्ने हो भने केही वर्षभित्र नै नेपाललाई हामी विकसित देशमा बदल्न सकिन्छ।
प्रधानमन्त्री प्रचण्डले कृषि, पर्यटन, जड़ीबुटीको उपयोग गर्न सके नेपालले विकासमा फड्को मार्ने बताउनुभयो। नेपाल सरकारले संचालनमा ल्याएको श्रमदान मेला परियोजना 7 प्रदेशमा संचालन हुने भएकाले यस्ता सृजनशील र रचनात्मक कार्यले मुलुकको आर्थिक विकासमा मद्दत पुग्ने पनि बताउनुभयो। यसै गरी कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपालमा उद्योग धन्दा, कल कारखाना प्रशस्त मात्रामा रहेकाले यसबाट रोजगारी सृजना गर्न सकिन्छ भन्ने विषयमा प्रचार प्रसार गर्न सके युवा तथा नागरिकहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगर जोगबनी नाकादेखि उत्तरको चीन जोड्ने किमाथाङका सड़क सञ्चालन गर्न सके लाखौं नागरिकले रोजगारी पाउने बताउनुभयो। आन्तरिक रोजगारीलाई प्रवर्धन तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा श्रमाधान रोजगार मेला आयोजना गरिएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश सरकार तथा विभिन्न स्थानीय तहहरूको संयुक्त रूपमा आयोजना भएको मेला भोलिसम्म विराटनगरको सिटी प्यालेस परिसरमा सञ्चालन हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूढ़िवाद र अन्धविश्वासलाई हटाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड़ दिनुभएको छ। जनसांस्कृतिक महासंघ नेपालको आठौं राष्ट्रिय सम्मेलनको आज काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरवी एवं जनताको जीवन पद्धतिलाई समाजवादी संस्कृतिको आधार बिन्दु मानी वैचारिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाइएकाले अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आज काठमाण्डुमा आयोजना गरेको आगामी आर्थिक वर्ष 2081-82 बजेटमाथिको छलफल कार्यक्रममा उहाँले सरोकार भएका सबै क्षेत्रबाट सन्तुलित बजेट आएको भनेर प्रतिक्रिया पाइएको बताउनुभयो। बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिएको अर्थमन्त्री पुनले बताउनुभयो। पछिल्लो समय सार्वजनिक वित्त व्यवस्थापनमा समस्या देखिएको उहाँको भनाइ छ। आर्थिक ऐन मार्फत करका दर हेरफेर गर्दा आवश्यकता र औचित्य हेरिएको उहाँले दावी गर्नुभयो। सुर्खेतको रातानांगलामा भएको जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको शनाखत भएको छ। आज बिहान वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 13 रातानांगला टाकुरे मोडमा जीप दुर्घटना हुँदा कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर 3 तन्तकामी वीरेन्द्र बिक, नवराज बिक र दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 4 महेन्द्र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिनुभयो। दुर्घटनामा जीप चालक सहित घाइते दुईजनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैर आवासीय राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टा छुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र घानाका गैर आवासीय राजदूत डाक्टर विनफ्रेड नी ओकाई हामोन्ड, गणतन्त्र बुल्गेरियाका गैर आवासीय राजदूत निकोलेई एनकोप, इरिट्रियाका गैर आवासीय राजदूत अलेम वन्डे मारियम र गणतन्त्र फिलिपिन्सका गैर आवासीय राजदूत जोसेल फ्रान्सिसीले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। समारोहमा उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जानकारी दिनुभयो। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि दफावार छलफल भएको छ। छलफलमा सांसदहरू बद्री पाण्डे, डाक्टर तोसीमा कार्की लगायतले प्राज्ञिक व्यक्तिहरू मध्यमबाट खुल्ला प्रतिस्पर्धा गरी कुलपति नियुक्ति हुने प्रावधान सहित राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा कुलपति कार्यकारी बनाई उपकुलपति लगायतका पदहरू घटाउन प्रस्ताव गर्नुभयो। प्रतिनिधि सभा महिला तथा सामाजिक मामिला समितिले एसिड आक्रमणबाट पीड़ित व्यक्तिलाई अदालतबाट फैसला भई तोकिएको रकम र उपचारमा लाग्ने खर्च क्षतिपूर्ति राहत कोषबाट उपलब्ध गराउन निर्देशन दिएको छ। समितिको नेपालमा एसिड आक्रमण पीड़ितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकले पीड़ितको निवेदन आएको एक महिनाभित्र क्षतिपूर्ति दिने व्यवस्था मिलाउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले एसिड आक्रमण गर्ने कार्यलाई निरुत्साहित गर्न कानूनलाई परिमार्जन गरी थप कड़ा बनाइने बताउनुभयो। मन्त्री गिरीले क्षतिपूर्तिको कोषको समुचित परिचालन गरी पीड़ितको स्वास्थ्य उपचारमा राज्यले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकले 16 पञ्चवर्षीय योजनाका मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तर उन्नतिका लागि सरकारको तयारीका बारेमा छलफल गरेको छ। सिंहदरबार स्थित समितिमा आज भएको छलफलमा सांसदहरूले तथ्याङ्कमा मात्र गरिबीको अन्त्य नभई वास्तविक गरीबीको अन्त्य हुनुपर्ने, 16 पञ्चवर्षीय योजनामा महत्वाकांक्षी योजना कार्यान्वयनको चुनौती रहेको भन्दै राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले घोषणा गरिएको कृषि दशकमा विदेशिएका युवालाई स्वदेश फर्काई रोजगारीको व्यवस्था गरिनुपर्ने, पाठ्यक्रममा नै नैतिक शिक्षा राख्नुपर्ने, बढ़दो डिजिटाइजेशनसँगै साइबर सुरक्षालाई ध्यान दिनुपर्ने, कार्यान्वयनमा रहेका योजनाहरूको अनुगमन मूल्याङ्कनको पाटोलाई बलियो बनाइनुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालले सांसदहरूको जिज्ञासाको जवाब दिँदै आवधिक योजनाले कृषि वन उद्योगलाई राम्रोसँग समेटेको र प्रति व्यक्ति आय 1456 अमेरिकी डलरबाट बढ़ेर 5 वर्षपछि 2351 अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताउनु भएको छ। गणतन्त्र दिवस 2081 अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार शीर्षकको तस्वीर प्रदर्शनीको अवलोकनपछि उहाँले मुलुकमा आर्थिक समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। अध्यक्ष नेपालले गणतन्त्रका उपलब्धिलाई जनतामाझ लैजान र जनताको पक्षमा काम गर्न सबै जिम्मेवारीका साथ लाग्नुपर्नेमा जोड़ दिनुभयो। पशुपति क्षेत्रको गुरू योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने भएको छ। पशुपति क्षेत्र विकास कोष संचालक परिषदको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले दक्षिण एसिया र विश्वका विभिन्न देशबाट आउने हिन्दू धर्मावलम्बीलाई पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न सहजता प्रदान गर्ने आयोजनाको योजनाका साथ व्यवस्थापकीय पक्षमा नवीनतम कार्यक्रम ल्याइने विषय हालको गुरू योजनामा समावेश भएको बताउनुभयो। मन्त्री तामाङले धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ पशुपति क्षेत्रको गुरू योजना तयार गरिएको बताउनुभयो। नेपालको संविधानले सर्वोच्च उच्च र जिल्ला गरी तीन तहको अदालतसँगै स्थानीय स्तरका विवादहरू समाधानका लागि स्थानीय निकायलाई न्यायिक अधिकार दिएको छ। खास गरी देवानी प्रकृतिका विवादहरूको निरूपण गर्दै आएको न्यायिक समिति स्थानीय स्तरका विवादहरूको निरूपणमा प्रभावकारी देखिएको छ। संवाददाता अर्जुन श्रेष्ठको रिपोर्ट।
नेपालको संविधानले स्थानीय तहका विवादित मुद्दाहरू स्थानीय स्तरमै समाधान गर्न न्यायिक समितिको परिकल्पना गरेको छ। खास गरी देवानी प्रकृतिका मुद्दाहरू, अंशबण्डा, साँच सिमाना, घरेलु झैझगडा लगायत 18 प्रकारका विवादहरूको समाधान न्यायिक समितिले गर्दै आएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र पछिको उपलब्धिका रूपमा रहेको न्यायिक समितिले जनताको घर दैलोमा नै न्याय निरूपण गर्ने उद्देश्य पूरा गरिरहेका छन्। महालक्ष्मी नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जु कुमारी कार्की,
तीन तहको सरकार आएपछि जुन न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका तीनवटै राज्यका अङ्गहरू चाहिँ तलसम्म पुगे क्या, स्थानीय तहसम्म नै, त्यो चाहिँ एकदम महत्वपूर्ण र एकदम सुन्दर पक्ष लागेको छ। 18 विवादहरूमा चाहिँ हामीले स्थानीय स्तरमै निरूपण गर्न सक्छौ। जनताले नजिकमै सरल र सहज तरिकाले त्यो विवादहरू चाहिँ निरूपण गर्ने, जुन पीड़ित हुन्छ पीड़ितले चाहिँ न्यायको महसुस गर्ने गरेको छ।
न्यायिक समिति मार्फत स्थानीय तहबाट न्याय प्राप्त गर्ने व्यवस्था हुँदा छोटो समय र कम खर्चमा नजिकबाट पीड़ितले न्याय पाउन सहज भएको छ। संविधानले दिएको जिम्मेवारी अनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रका विवादहरूको न्याय निरूपण गर्ने काम प्रभावकारी देखिएको छ। अधिवक्ता कृष्ण प्रसाद नेउपाने स्थानीय स्तरका विवाद समाधानमा न्यायिक समिति प्रभावकारी भएको बताउनुहुन्छ।
पालिकाहरूमा न्यायिक समिति बनाएर न्याय निरूपण गर्ने एउटा इन्टिटी खडा गर्यो हाम्रो संविधानले। त्यो इन्टिटीले चाहिँ अत्यन्तै राम्रो ढंगले पछिल्लो समय काम गरेको छ। स्थानीय पालिकाले नै आफ्नै गाउँघरको घटनालाई, परिघटनाहरूलाई अत्यन्तै छिटो छरिटो न्याय प्रदान गर्नको लागि त्यो समिति प्रभावकारी भएको छ भन्ने मलाई लाग्छ।
स्थानीय तहमा न्यायिक समितिको व्यवस्था भए तापनि त्यसका लागि आवश्यक स्रोत साधनको भने अभाव छ। कानून क्षेत्रका कर्मचारीको अभावले न्याय निरूपण प्रभावकारी हुन नसकेको स्थानीय तहको गुनासो छ। महालक्ष्मी नगरपालिका न्यायिक समिति संयोजक मञ्जु कुमारी कार्की,
आन्तरिक स्रोत मजबुत नभएका पालिकाहरूलाई चाहिँ न्यायिक समिति दिएको छ, कर्मचारीको व्यवस्था छैन। कानून पढेको कर्मचारीहरू पनि हुनुहुन्न, कानून पढेको कर्मचारी चाहिँ त्यो न्यायिक क्षेत्रमा दिन अनिवार्य छ। मेन कर्मचारीलाई र जनप्रतिनिधिहरूलाई तालिमहरू अनिवार्य छ।
स्थानीय समितिले प्रभावकारी रूपमा न्याय सम्पादन गर्न सके नागरिकले सहज, सस्तो र छिटो न्याय पाउन सक्छन्। संविधानको मर्म अनुसार नजिकबाट न्याय दिने परिकल्पना पूरा गर्न स्रोत साधन सहित न्यायिक समितिलाई सक्षम र सबल बनाउन भने जरूरी छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
रेडियो नेपालबाट साँझ सात बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
डाक्टर साहब, मेरी छोरीलाई त फेरि रुगा खोकीले सतायो भने किन होला?
आज भोलि वायु प्रदूषण धेरै नै बढेकाले रुगा खोकीको समस्या पनि बढेको छ। अझ यसले त मुटु रोग, फोक्सोको क्यान्सर, स्ट्रोक जस्ता प्राणघातक रोगको जोखिम पनि बढाएको छ।
त्यसो भए अब वायु प्रदूषण कम गर्न सकिन्छ होला त?
किन नसक्नु? हामीले फोहोर जलाएनौ, सवारी साधनको सर्भिसिङ समयमै गर्यौं भने, बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गर्यौं भने यसले स्वास्थ्यमा पार्ने असर पनि कम गर्न सकिन्छ।
USAID स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
अब बाँकी समाचार। नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले अतिवादी समूह हमासले बन्दी बनाएका विपिन जोशी सहित सबै 125 जनाको निशर्त रिहाईको माग गर्नुभएको छ। इजरायलको 76 स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा आज आयोजित समारोहमा राजदूत गोडेरले उनीहरूको मुक्ति नै इजरायलको प्रमुख लक्ष्य भएको बताउनुभयो। साथै उहाँले पश्चिम एसियामा शान्ति र सहिष्णुता कायम गर्न इजरायल निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत असोज 20 गते हमासको आक्रमणमा 10 नेपाली विद्यार्थी सहित 1,139 जना मारिएका थिए। आक्रमणका क्रममा सो समूहले इजरायली तथा विदेशी गरी 252 जनालाई बन्दी बनाएको थियो। अस्थायी युद्धविरामका क्रममा हमासले 22 जना विदेशी सहित 105 जनालाई रिहा गरेको थियो। विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ। घोडाघोडी चरा अभय आरक्षित क्षेत्रमा यही जेठ 7-13 गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो। सोही क्रममा पहिलो पटक लालचुच्चे ठेउवा भेटिएको हो। घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पंक्षी संरक्षण संघका सहजकर्ता हिरूलाल डगौराले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्रजातिको चरा भारत र बंगलादेशबाट गर्मीयाममा नेपाल आउने गर्दछ। यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको संख्या 381 पुगेको छ। भारतको जम्मू जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 40 जना घाइते भएका छन्। तीर्थयात्रु बोकेको बस हरियाणाको कुरू क्षेत्रबाट जम्मू कश्मीरको शिवखोरी क्षेत्रतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। बस 150 फीट तल खोचमा खसेको थियो। उत्तर कोरियाले जापानको समुद्रतर्फ आज छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ। प्योङयाङले दक्षिण कोरियामा सयौं ठूला फोहोर र मलले भरिएका बेलुनहरू पठाएको एक दिनपछि जापानी क्षेत्रमा यो प्रहार गरेको हो। केही दिन अघि प्योङयाङले गरेको सैन्य जासूसी उपग्रहको रकेट प्रक्षेपण असफल भएको थियो। दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले लगातार 2 जीपीएस सिग्नल जाम गर्ने प्रयास गरेको दावी गरेको छ। यसैबीच संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई जापानको समुद्रमा ब्यालिस्टिक क्षेपास्त्र प्रक्षेपण गरेपछि थप गैर कानूनी र अस्थिरकारी कार्यहरू रोक्न आह्वान गरेको छ। दक्षिण कोरियाली सेनाले थप प्रक्षेपण विरूद्ध निगरानी र सतर्कता अप्नाएको र अमेरिका र जापानी अधिकारीहरूलाई जानकारी दिएको थियो। अब आर्थिक समाचार।
निजी क्षेत्रका उद्योगी तथा व्यापारिक संगठनहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका तीनवटै प्रमुख संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुख तथा प्रतिनिधिहरूले बजेट सकारात्मक रहेको तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सके मात्र बजेटलाई सफल मान्न सकिने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजी क्षेत्रको माग समेट्दै अगाडि बढ़ने विषय राम्रो भएको र अब कार्यान्वयनमा पनि त्यसलाई समेट्नुपर्ने बताउनुभयो। बजेटमा सासाना छरिएर रहेका पूँजीलाई लगानीमा प्रेरित गर्ने जस्ता कार्यक्रम निजी क्षेत्रको सुझाव अनुसार नै प्राथमिकताका साथ आएको उल्लेख गर्नुहुँदै अध्यक्ष ढकालले आर्थिक मुद्दामा सबै दललाई एकै ठाउँमा ल्याउने र सामूहिक प्रतिबद्धता गर्ने जस्ता विषय बजेटमा राख्नु सकारात्मक पक्ष भएको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजेटले नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अगाडि बढ़ाउने घोषणा गर्नु निकै सकारात्मक भएको बताउनुभयो। यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रमा बजेटमा राम्रा कार्यक्रम ल्याउनु सकारात्मक पक्ष भएको तर आन्तरिक राजस्वमा कर दायित्वको दबाव परिरहेकाले त्यसतर्फ ध्यान दिनु भने जरूरी रहेको बताउनुभयो। यसैबीच नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाले हवाई टिकटमा मूल्य वृद्धि कर भ्याट लगाउँदा पर्यटन प्रवर्धनमा सोचे जस्तो सफलता प्राप्त गर्न नसकिने बताएको छ। अध्यक्ष थापाले सरकारले आगामी आर्थिक वर्षको बजेटमा आगामी आर्थिक वर्षमा 16 लाख पर्यटक भित्राउने लक्ष्य लिनु सकारात्मक रहेको तर त्यसका लागि हवाई टिकटमा भ्याटका सम्बन्धमा पुनर्विचार गर्नुपर्ने माग राख्नुभयो। नेपाली बजारमा सुनको मूल्य बिहिबार एकै दिन तोलामा 2300 रूपियाँले बढ़ेको छ। बिहिबार सुन प्रतितोला 1,40,500 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
उहाँ हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने 4 दिवसीय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको छ। प्रतियोगिता खेल्ने दुई टोलीका साथै मिति भने लेबनानले नै तय गर्ने प्रवक्ता शाहले जानकारी दिनुभयो। यस प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार 30 खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। मालिका स्पोर्ट क्लबलाई पराजित गर्दै धादिङ स्पोर्ट क्लबले प्रथम म्याग्दी युवा कप पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बेनीको खुल्ला मञ्चमा व्यवहार सम्पन्न महिलातर्फको फाइनलमा मालिकालाई 3-0 सोझो सेटमा पराजित गर्दै धादिङले उपाधि उचालेको हो। धादिङले सेमी फाइनलमा म्याग्दी भलिबल टीमलाई र मालिकाले बागलुङ नगरपालिकालाई 3-0 सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। उपाधिसँगै धादिङले 80,000 रूपियाँ प्राप्त गर्यो। उपविजेता मालीले 40,000 चित्त बुझाए। त्यस्तो स्थानका लागि भएको खेलमा भने बागलुङले म्याग्दीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। बागलुङले 20,000 र सान्त्वना बनेको म्याग्दीले 10,000 रूपियाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। क्रिकेटर सन्दीप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दूतावासले पुनः भिसा दिन अस्वीकार गरेको छ। गत हप्ता भिसा अस्वीकार गरेको अमेरिकी दूतावासले बिहिबार अन्तर्वार्तामा बोलाए पनि फेरि पनि भिसा दिएन। दोस्रो पटक समेत भिसा अस्वीकार भएपछि सन्दीपले T20 विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ। जुन एकदेखि अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा नेपालले जुन 4 नेदरल्याण्ड विरूद्ध पहिलो खेल खेल्दैछ। काठमाडौँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले उच्च अदालत पाटनबाट सफाई पाएका थिए। सफाई पाए लगत्तै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरिसके सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 34.4, न्यूनतम 19.7 डिग्री सेल्सियस। पोखराको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 15 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 38.6 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलको स्विजरल्याण्ड र जर्मनीको भ्रमण कार्यक्रम मन्त्री परिषदद्वारा स्वीकृत। देशमा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्न सके विकासले छिट्टै फड्को मार्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। आवश्यकता र औचित्य हेरेर मात्रै करका दरमा हेरफेर गरिएको अर्थमन्त्री वर्षमान पुनद्वारा स्पष्ट। सुर्खेतको रातानाङ्लामा जीप दुर्घटनामा मृत्यु भएका 4 जनाकै शनाखत र भारतको जम्मू जिल्लामा बस दुर्घटना हुँदा 21 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।